यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालको राजीनामा स्वीकृत। प्रजातन्त्र कसैले खोस्न नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना भाइरसको संक्रमण 60% घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 596 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 10 जनाको मृत्यु। र रूसमा एक विमान दुर्घटना हुँदा कम्तीमा 16 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालको राजीनामा स्वीकृत गर्नुभएको छ। मन्त्री हमालले आजै पदबाट राजीनामा दिनुभएको हो। विभिन्न संचार माध्यममा आएका समाचार र कानूनविदले हमालको नियुक्तिका विषयमा प्रश्न उठाएपछि उहाँले पदबाट राजीनामा दिनुभएको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो। आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापति समेत भएर काम गरेकाले सोही अनुसार मूल्यांकन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हमालले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र विरूद्ध सपना नदेख्न चेतावनी दिनुभएको छ। गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उहाँले प्रजातन्त्र कसैले खोस्न नसक्ने र त्यसको विरूद्ध कसैले सपना नदेखे हुने स्पष्ट पार्नुभयो। गण्डकी प्रदेश साक्षर प्रदेश भएकोमा प्रदेशवासीलाई बधाई व्यक्त गर्नुहुँदै उहाँले नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा राखिएको ले शिक्षा सबैले पाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले साक्षरता र समृद्धिका बीचमा सोझो सम्बन्ध भएको कुरा विभिन्न अनुभव र अध्ययनले प्रमाणित गरिसकेकोले साक्षर र बाँकी निरक्षरको तथ्याङ्क एकिन गरी थप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सेनाले नेपाललाई शिक्षित नागरिकको देशका रूपमा चिनाउनु पर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सम्भावना उजागर गर्न संघीय सरकारको सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले प्रदेशको लाइफलाइनका रूपमा रहेको त्रिवेणीदेखि कोरोनासम्मको मार्ग निर्माणका साथै विभिन्न सड़क पूर्वाधार विकास गर्नु आवश्यक रहेको बताउनुभयो। आजका लागि निर्धारित गरिएको राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। संघीय संसद सचिवालयले आजका लागि तोकिएको बैठक यही असोज 25 गते दिउँसो 2 बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीमण्डल पूर्णता दिनुभएको छ। 5 दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएका केसीले आज 7 मन्त्री र 3 राज्यमन्त्री सहित 10 जनालाई नियुक्त गरेर मन्त्री परिषदलाई पूर्णता दिनुभएको हो। लुम्बिनीमा माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत गरी 17 सदस्यीय मन्त्रीमण्डल बनेको छ। लुम्बिनी प्रदेश प्रमुख अमित शेरचन्दले आजै नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको छ। रूपन्देहीको मोतीपुरमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। प्रहरीले अस्थायी रूपमा बनाएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थिति नियन्त्रणमा लिन आज 4 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो। प्रशासनले पूर्वतर्फ बुटवल 17 शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर रानीगंज बस्ती तथा वडा नम्बर 18 को औद्योगिक कोरिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। कोरोनामा नेपाल नेपालमा कोरोना भाइरस संक्रमण 60% घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले एक महिनाका बीचमा 60% संक्रमण घटेको जानकारी दिनुभयो। नेपालमा संक्रमण दर 18.7% र संक्रमण मुक्त हुने दर 96.7% रहेको छ। त्यस्तै नेपालमा कोरोना भाइरस विरूद्धको खोप लक्ष्य अनुसार लगाइएको पाइएको छ। असोज मसान्तसम्म कुल जनसंख्या 33% जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा 40% र पूर्ण मात्रा 32% लगाइएको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। नेपालमा आज थप 596 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9,237 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 565 जना र 3,167 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 13 जना गरी 596 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 871 जना संक्रमण मुक्त भएका छन् भने हाल कोरोना संक्रमणबाट मुक्त हुने दर 96.7% रहेको छ। आज कोरोना संक्रमणबाट थप 10 जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11,231 पुगेको छ। हाल देशभर 15,024 जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये 322 जनाको आईसीयू र 113 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले छिटो छरितो एवं पारदर्शी रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा आज जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै उहाँले सेवाग्राहीको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले चाडपर्वका बेला उपभोक्ता ठगिन सक्ने भएकोले बजार अनुगमनलाई तीव्रता दिन र सरकारी कार्यालयमा देखिएका समस्याको बारेमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको 14 महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका 22 आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीको 14 महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो। नेता सिंहले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्टले सत्तामा पुग्ने अवसर पाएको भन्नुहुँदै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्याउन नहुने उल्लेख गर्नुभयो। तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढ़ाउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्। विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आज चितवनमा आयोजित एक कार्यक्रममा चिकित्सक एवं मनोविदहरूले सामाजिक आर्थिक वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने र समयमै उपचार गरेमा रोगबाट बच्न सकिने बताएका हुन्। भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डाक्टर सुनिल शाहले महामारीपछि पेशा तथा रोजगारी गुमाएर लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा हुँदा पनि मनोरोगीको संख्या बढ़ेको बताउनुभयो। कार्यक्रममा मनोचिकित्सक डाक्टर गिरिराज भन्तनाले तनावपूर्ण वातावरण हटाउनु पर्ने र स्वास्थ्य जीवनशैली अपनाउनु पर्ने बताउनुभयो। मनोरोगका लक्षणहरू निराश हुनु, राति निद्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु लगायत रहेका र यसको समयमा नै उपचार गरिनुपर्नेमा चिकित्सकहरूले जोड़ दिनुभएको छ। मनोरोगबाट बच्नका लागि स्वास्थ्य जीवनशैली अपनाउन दैनिक व्यायाम, योगा गर्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्ने पनि चिकित्सकहरूले सुझाव दिनुभएको छ। चाडपर्वको समयमा अस्वस्थकर माछा मासुको बिक्री रोक्न धनुषामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। अनुगमन समितिले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्यकर र माछा मासु बिक्री वितरण गर्न र सर्वसाधारणले देख्ने गरी मूल्य सूची राख्न पनि निर्देशन दिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
चाडपर्वको समयमा माछा मासुको खपत बढ़ेर उपभोक्ताहरू ठगीमा पर्ने सम्भावनालाई दृष्टिगत गरेर धनुषामा बजार अनुगमन थालिएको छ। धनुषा जिल्लाको बजारहरूमा रहेका माछा मासु पसलको अनुगमन गरेर आम उपभोक्तालाई स्वस्थ माछा मासु उपलब्ध गराउनका लागि अनुगमन समितिले निर्देशन दिएको छ। आफ्नै तथा आम उपभोक्ताको हितका लागि दिएको निर्देशन पालना गर्ने बताउँदै व्यवसायी सन्तोष कुमार मगर
गर्न त अलिक चाँडै गर्नुपर्ने हो, तर अलिकति समस्या हुन्छ, त्यस्तै प्रेसर छ भने भोलिदेखि नै गर्दिउँला।
बजार अनुगमनमा सक्रिय रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामका खाद्य निरीक्षक विपिन कुमार ठाकुर,
सरसफाईको अवस्था, दैनिक मूल्य सूचीहरू राखेको नराखेको, दर्ता भएको नभएको, कर तिरेको नतिरेको इत्यादि कुराहरूलाई हामीले अनुगमन गर्यौं। त्यो सरकारले भनेका कुराहरूको नियमको चाहिँ पालना गरिदिनु पर्यो भनेर हामीले उहाँहरूलाई चाहिँ आग्रह गरेका छौँ।
धनुषा जिल्लाको जनकपुर धाम उपमहानगरपालिका ढल्केवर महेन्द्रनगर तथा धनुषा धामको माछा मासु पसलको निरीक्षण गर्ने क्रममा निर्देशन दिनुहुँदै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख इन्द्रदेव शाह,
लोकल कुखुरा कसरी बिक्री हुन्छ, दिनको आजको रेट के हो, ब्रोइलरको रेट के हो, अण्डाको रेट के हो, दिनका दिन व्हाइट बोर्डमा लेख्नु, अर्को त ल्याउँदाखेरि हुनु पर्यो त्यहाँ
निरीक्षणको क्रममा कतिपयमा बिक्री गर्ने इजाजत पत्र नलिएको, दरभाव नराख्ने गरेको, सरसफाईको अभाव तथा सुरक्षा सावधानी कम अपनाइएको पाइएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस पोखरा महानगरपालिका सत्र इकाई समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लीला भक्त आचार्यको सम्मान एवं शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशनमा सकेसम्म एकता गरी सर्वसम्मत नसकेमा प्रजातान्त्रिक प्रणालीबाट सौहार्द रूपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले पार्टीमा एकता र सद्भाव जरूरी रहेको बताउनुभयो। प्रजातन्त्र सेनानी लीला भक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गर्नुभएको र उहाँले पार्टीबाट लिने भन्दा पनि दिने काम गर्नुभएको भन्नुहुँदै सभापति देउवाले आचार्यको योगदानलाई पार्टीले सधैं सम्मान गर्ने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेका बेला कांग्रेसको नेतृत्व आवश्यक हुने बताउनुहुँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताउनुभयो। कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औल्याउनुभयो। त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लीला भक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभयो। प्रजातन्त्र सेनानी आचार्यले नेपाली कांग्रेस पोखरा सात इकाईका लागि 50,00,000 सहयोग हस्तान्तरण गर्नुभयो। दशैं तिहार नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली चाडपर्व मनाउन घर फर्किन थालेका छन्। कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले दैनिक हजारौंको संख्यामा नागरिक घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत 2 सातामा 24,000 नेपाली स्वदेश फर्केका छन् भने नाकामा भीड़भाड़ हुन थालेपछि प्रशासनले सुरक्षा व्यवस्था समेत कड़ा पारेको छ। सड़क बालबालिका मुक्त अभियान अन्तर्गत प्रदेश नम्बर 1 का 900 जना सड़क बालबालिकाको उद्धार गरी उहाँहरूको व्यवस्थापन गरिएको छ। सरकारले सड़क बालबालिका मुक्त नेपाल बनाउने उद्देश्यले यो अभियान शुरू गरेसँगै प्रदेश सरकार, स्थानीय तह तथा राष्ट्रिय बाल अधिकार परिषदको सहयोगमा प्रदेश नम्बर 1 मा गत वर्षदेखि यो अभियान शुरू गरिएको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
सड़क बालबालिका मुक्त अभियान शुरू भएपछि प्रदेश नम्बर 1 का 900 बालबालिकाको उद्धार गरी उनीहरूको उचित व्यवस्थापन गरिएको छ। प्रदेश नम्बर 1 मा 105 जना सड़क बालबालिका रहेको तथ्याङ्क छ। त्यसमध्ये 900 जना बालबालिकाको उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद समन्वय अधिकृतको रूपमा प्रदेश नम्बर 1 मा काम गर्दै आउनुभएका सुमन अधिकारीले बताउनुभयो।
सरकारले सड़क बालबालिका मुक्त नेपाल अभियान शुरू गरिसके पछाडि यो प्रदेशलाई पनि सड़क बालबालिका मुक्त गर्नुपर्छ भनेर नेपाल प्रहरी राष्ट्रिय बाल अधिकार परिषद र स्थानीय तहको संयुक्त टिमले चाहिँ हामीले सड़क बालबालिकालाई उद्धार गर्दै व्यवस्थापन गर्दै अहिले चाहिँ हामीसँग प्रदेश नम्बर 1 मा हाम्रो तथ्याङ्कमा 105 जना जति हो, त्यसमध्ये 900 जना हामीले रेस्क्यू गरिसकेका छौँ।
प्रदेश नम्बर 1 को धरान, इटहरी, दमक लगायत शहरमा सड़क बालबालिकाहरूले बढ़ी मात्रामा आश्रय लिने गरेको पाइएको छ। सड़क बालबालिकाको अवस्था हेरेर उनीहरूको उपचार तथा काउन्सिल गर्ने र उनीहरूको बसोबासको लागि सेन्टरको समेत स्थापना गरिएको अधिकारीको भनाइ छ।
हामीले उनीहरूको अवस्थालाई विश्लेषण गर्छौँ, जस्तै ड्रग्स कसरी युज गरिरहेछन्, कति ड्रगिस्ट छन्, सबैलाई हेरिसकेपछि उनीहरूलाई चाहिँ अल्पकालीन अस्थायी संरक्षण केन्द्रहरू, त्यसपछि अलिकति बढी टाइम दिनुपर्ने अथवा दीर्घकालीन तिनीहरूलाई क्याटेगोरी छुट्याइसकेपछि हामी उनीहरूलाई काउन्सिलिङ गर्छौँ, उनीहरूको पारिवारिक विश्लेषणहरू गर्छौँ र जहाँ जहाँ सम्भव हुन्छ परिवार पुनस्थापना गर्छौँ। सम्भव नभएसम्म हामी दीर्घकालीन स्थापनाको लागि चाहिँ काठमाडौँमा 2 वर्ष 3 वर्षको लागि सेल्टरहरू छन्, त्यहाँ चाहिँ पठाउँछौँ।
विराटनगरमा अल्पकालीन रूपमा सेन्टर स्थापना गरिएको र उक्त सेन्टरमा अहिले 45 जना बालबालिका रहेका छन्। गरिबी र पारिवारिक अवस्थाका कारण विभिन्न ठाउँबाट आएका बालबालिकाहरू सड़कको पेटीमा आश्रय लिने गरेको पाइन्छ। यस्ता बालबालिकाको संख्या बढ़िरहने भएकाले महिनाभरि नै अभियान चलाएर उनीहरूको उद्धार गर्नु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कर्णाली नदीमा डुंगा पल्टिँदा सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन्। कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज डुंगा पल्टिँदा चौकुने गाउँपालिका 10 घाट गाउँकी 18 वर्षीय अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतको चौकुने गाउँपालिका 10 र कैलालीको मोहन्याल गाउँपालिका 3 को सिमानामा पर्ने कर्णाली नदीमा डुंगा पल्टिएको र डुंगामा सवार 6 जना मध्ये 5 जना पौडिएर ज्यान जोगाउन सफल भएका जिल्ला प्रहरी कार्यालय का प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घरतीले जानकारी दिनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसको टाटरिस्टानमा आज एक विमान दुर्घटना हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। छोटो दूरीको साहसिक खेलका लागि प्रयोग गरिने लेट एल 410 टोर्बोलेट विमानमा प्यारासुट सहित हाम फाल्ने खेल खेल्नका लागि 20 खेलाड़ी सहित 2 चालक दलका सदस्य रहेका थिए। घटनामा बाँच्न सफल अन्य 6 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। जोखिम मोलेर अमेरिका जान खोजेका केही नेपाली सहित 126 आप्रवासीको ग्वाटेमालाबाट उद्धार गरिएको छ। कन्टेनरभित्र चिच्याएको सुनिएपछि उनीहरूको आज बिहान उद्धार गरिएको बीबीसीले जनाएको छ। मेक्सिको हुँदै अमेरिका पुर्याउन रकम वसुलेका मानव तस्करहरूले उनीहरूलाई छाडेर भागेको हुन सक्ने अधिकारीहरूले आशंका गरेका छन्। 126 मध्ये 100 भन्दा बढ़ी राजनीतिक संकटमा फँसेका हेटीका नागरिक रहेका पनि अधिकारीहरूले बताएका छन्। अस्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जले भ्रष्टाचारको आरोपमा चौतर्फी दबाव झेल्न नसकेपछि पदबाट राजीनामा गर्नुभएको छ। उहाँले विदेश मन्त्री अलेक्जेण्डर स्यालेन्जबर्गलाई पदभार सुम्पेर राजीनामा दिनुभएको हो। कन्जर्भेटिभ पीपुल्स पार्टीका कार्यालयहरूमा छापा मारेर भ्रष्टाचारको अनुसन्धान शुरू गरिएपछि चान्सलर कुर्जले राजीनामा दिनुभएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोग बीच आइतबार छलफल भएको छ। बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार र राष्ट्रिय योजना आयोगसँग छलफल गरेको हो। बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च बढ़ाउने र बजेटमा घोषित कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने गरी काम अघि बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी 2 शिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभयो। अर्थमन्त्री शर्माले दिनमा 1 शिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढ़ाउन नसकिने र पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकोले रात्रि शिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताउनुभयो। अर्थमन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका धागो, कपड़ा, रबर, चुरोट कारखाना लगायतका बन्द अवस्थाका उद्योगहरूलाई नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरूको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नु पर्नेमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले आगामी 1 वर्षभित्र सबै खाले घरेलु उपकरण विद्युतबाट चलाउने गरी संरचना निर्माण गर्न आग्रह गर्नुभएको छ। ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री भूषालले ठूलो विदेशी रकम खर्च गरेर भारतबाट किनिएको ग्यास प्रयोगलाई विद्युतको प्रयोग मार्फत कम गर्दै लानुपर्ने बताउनुभयो। लोड सेडिङको समयमा सबैभन्दा कम विद्युत खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भूषालले अब विद्युतको चूलो बल्ने गरी संरचना निर्माण गर्दै जान र विद्युतको अधिकतम प्रयोग गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा सामान्य करेक्सन भएको छ। पछिल्लो 2 कारोबार दिनमा नेप्से 110.31 अंकले वृद्धि भएको थियो। आइतबार नेप्से परिसूचक 18.53 अंकले घटेर 2662.58 बिन्दुमा झरेको छ। यस दिन 220 कम्पनीहरूका 54,123 पटकको कारोबारमा 4,49,80,43,000 रूपियाँ बराबरका 72,51,000 किता शेयरहरू किनबेच भएका छन्। यस दिन कारोबारमा आएका 13 उपसमूह मध्ये 3 उपसमूहको परिसूचक बढ़ेको छ भने 10 उपसमूहको परिसूचक घटेको छ।
अब खेलकुद समाचार अजय बमबाट।
मालदिवसमा जारी साफ च्याम्पियनशिप फुटबल अन्तर्गत नेपालले आज भारत विरूद्ध प्रतिस्पर्धा गर्दैछ। माले स्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टीम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारत बीचको खेल नेपाली समय अनुसार राति 9:45 बजे शुरू हुनेछ। सात पटकको च्याम्पियन भारत विरूद्ध मैदान उत्रदा नेपाललाई सहज भने हुने छैन, तर शुरूआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ। भारत विरूद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ। साफ जित्ने लक्ष्यसहित मालदिव्स पुगेको नेपाल भारत विरूद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ। प्रतियोगितामा नेपाल दुई खेलमा 6 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा मालदिव्सलाई 1-0 हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई 3-2 गोलले हराएको थियो। लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ। साफको सर्वाधिक सफल टीम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग 1-1 गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। भारत दुई खेलमा 2 अङ्क जोडेर चौथो स्थानमा रहेको छ। त्यसैले भारत नेपाल विरूद्ध स्पष्ट 3 अङ्कको खोजीमा हुनेछ, जसको कारण पनि भारत विरूद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाल अल मुतारीले बताए। भारत विरूद्ध नेपालले हालसम्म 21 खेल खेलेको छ, जसमा भारत पूर्ण रूपमा हावी रहेको छ। नेपाल विरूद्ध भारतले 14 खेल जितेको छ। नेपालले दुई खेल जित्दा 5 खेल बराबरी सकिएको छ। पछिल्लो पटक नेपालले मैदानमा भारतसँग 2 मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा नेपालले 1 खेल बराबरी खेल्दा 1 खेलमा हार बेहोरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही आज राति प्रदेश नम्बर 1 बागमती र गण्डकीका थोरै तथा भोलि पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.2, काठमाडौँको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.5, पोखराको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.7, वर्षा 2.4 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालको राजीनामा स्वीकृत। प्रजातन्त्र कसैले खोस्न नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना भाइरसको संक्रमण 60% घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 596 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 10 जनाको मृत्यु र रूसमा एक विमान दुर्घटना हुँदा कम्तीमा 16 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।